सबसे पहला सवाल यह है कि दीन क्या है, और दूसरा सवाल यह है कि ईमान किस चीज का नाम है। आप दीन भी बहुत सारे जिसको कहते हैं कि सुनते होंगे लफ्ज दीन, ईमान भी हमारे यहाँ बहुत इस्तेमाल होता है, लेकिन इस दीन की हकीकत क्या है, क्या चीज दीन है, कौन सी चीज है दीन, और ईमान किस चीज का नाम है। हमारे यहाँ उमूमन जो कुछ शायरी हो या नसर हो जो मेंबर के जरिए से पहुंचती है, उसमें ज्यादातर जो बयान है वो तारीख का बयान है, गुज़श्ता अंबिया की तारीख हज़रत आदम से लेकर हज़रत खातम तक, उसके बाद आइम्मा अहले बैत की तारीख अली अलैहिस्सलाम से लेकर ग्यारहवें इमाम तक और आखिरी इमाम की विलादत और ग़ैबत की तारीख बयान होती है। और ये तारीख इतनी बयान हुई है बार बार मुसलसल, इतनी दोहराई गई कि सुनने वालों ने यह समझ लिया कि ये तारीख दीन है। ये जो हजरत आदम अलैहिस्सलाम का किस्सा है यही दीन है, ये जो हजरत नूह अलैहिस्सलाम का किस्सा है यही दीन है, ये हजरत इब्राहिम का किस्सा है यही दीन है, ये हजरत मूसा हजरत ईसा रसूल अकरम की जो जिंदगी के वाकयात हैं यही दीन है, किसी को दीन जो है वो कहा गया। हकीकत यह है कि ये दीन के जो सरबरा हैं उनकी जिंदगी की तारीफ है। हजरत आदम जो आए थे, पहला खुदा का जानशीन है, पहला हादी है, आखिर कोई तो दीन लेके आया होगा, वो दीन क्या है। हमारे मेंबर से हजरत आदम की तारीख बयान हुई, लेकिन जो वो दीन लाए थे वो बयान हुई। इसी तरह से आप हजरत नूह अलैहिस्सलाम के वाकयात हमने बयान किए इस स्टेज से, वाकयात बयान किए, लेकिन हजरत नूह पे पहली शरीयत नाजुल हुई थी, वो शरीयत क्या थी, आखिर किस चीज का नाम था, वो बयान नहीं हुआ। फिर दूसरी शरीयत नाजुल हुई है हजरत इब्राहिम अलैहिस्सलाम पर, हजरत इब्राहिम अलैहिस्सलाम अबुल अंबिया हैं, उनकी पूरी नस्लों में नबूवत रही है, तो हमने हजरत इब्राहिम अलैहिस्सलाम की जिंदगी के बारे में आप सुने, लेकिन हजरत इब्राहिम पर दूसरी शरीयत नाजुल हुई, वो शरीयत क्या थी, दीन क्या था जिसकी वो दावत देते थे, ये कभी बयान नहीं हुआ। फिर हजरत इब्राहिम अलैहिस्सलाम की जो नस्ल में नबूवत है वो दो नस्ल है, एक हजरत इस्माइल की नस्ल है, एक हजरत इसहाक की नस्ल है, हजरत इसहाक उनके बाद हजरत याकूब उनके बेटे, उनके बाद हजरत यूसुफ और उनके भाई और हजरत यूसुफ का इसहाक जगह सुना, ये फलस्तीन से मुंतकिल हो गए जो है मिस्र, फिर वहां पे रहे और तकरीबन कोई जो है 500 साल बाद हजरत मूसा अलैहिस्सलाम आते हैं। ये सारा वाकया बयान हुआ हजरत इब्राहिम का, हजरत इसहाक, हजरत इस्माइल उनकी कुर्बानी, हजरत याकूब, हजरत यूसुफ ये पहुंचे मिस्र। इस बीच में हमारे मेंबर ने कभी बयान नहीं किया कि हजरत इब्राहिम जो शरीयत लाए थे वो क्या थी, आदर्श इस चीज का नाम था, ये हमने जो है छोड़ दिया। फिर अगली जो शरीयत नाजुल हुई है वो हजरत मूसा अलैहिस्सलाम से नाजुल हुई है, हजरत मूसा अलैहिस्सलाम का कुरान मजीद में तज़किरा दी सबसे ज्यादा है, गुज़श्ता अंबिया में सबसे ज्यादा हजरत मूसा अलैहिस्सलाम का जिक्र किया गया है। आए बनी इसराइल को जो है फिरौन से निजात दिलाई, लेके जाना है वापस जो है वो फलस्तीन, रास्ते में जो है सहरा में 40 साल गुजर गए हजरत मूसा अलैहिस्सलाम, इसी में जो है वो वफात पा गए, फिर जाके कहीं हजरत तालूत जो है उनकी सरकस में पहुंचे और जो है बैतुल मुकद्दस वापस किया, फिर हजरत दाऊद हुक्मरान बने, फिर हजरत सुलेमान हुक्मरान बने, और फिर यहीं पे जो है वो बनी इसराइल की हुकूमत जो है वो खत्म हो गई। फिर चलते चलते जो है हजरत ईसा अलैहिस्सलाम, हजरत मूसा अलैहिस्सलाम के पूरे किस्से से हमने कभी ये बयान नहीं किया कि वो शरीयत क्या लाए थे, दीन क्या लाए थे, किस चीज की दावत देते थे कि उनका इनकार हुआ और उनको जो है वो मुकाबला करना पड़ा, फिर उनसे मोजज़ात दिखाने पड़े। आखिर वो दावत क्या थी उनकी, क्या कहना चाहते थे, क्या शिरक थी, क्या दीना था, ये बयान नहीं हुआ। हजरत ईसा अलैहिस्सलाम आए, उन्होंने उनके ऊपर जो है नई शरीयत नाजिल हुई, वो भी कभी हमने बयान नहीं किया। हजरत ईसा अलैहिस्सलाम की जिंदगी के वाक़े हर बयान किए। इसी तरह से रसूल अकरम सल्लल्लाहु अलैहि वाली वसल्लम उनकी विलादत से पहले के फजाइल, वलमा खलकल्लाहु नूरी, नूरी उनकी विलादत, फिर जमीन पे विलादत, विलादत से पहले के मौजज़ात, विलादत के वक्त के मौजज़ात, बाद के मौजज़ात, फिर उनका बचपन, फिर उनकी पाकीज़ा नौजवानी, फिर जवानी, फिर जो है 30 साल की उम्र हुई तो हजरत अली अलैहिस्सलाम की विलादत, खाने काबा में 40 साल की उम्र में जो है ऐलान रिसालत, और फिर मुकाबला, और 13 साल मक्के में मुश्किल जिंदगी, फिर हिजरत कर गए मदीना, दूसरी हिजरी में जंगे बदर हुई, तीसरी में जंगे उहद हुई, पांचवी में जो है जंगे खंदक हुई, छठी में जो है सुलह हुदैबिया हुआ, सातवीं में जो है जंगे खैबर हुई, आठवीं में जो है मक्का फतेह हुआ, वो जंगे हुनैन हुई, नवी में जो है जंगे तबूक हुई, और दसवीं में रसूल अकरम जो है वो आखिरी हज करके वापस आए और गदीर के मुकाम पर विलायत का ऐलान हुआ और दीन मुकम्मल हो गया। दीन मुकम्मल तो हुआ, वो दीन था क्या जो मुकम्मल, वो चीज क्या थी कि जो आज आके मुकम्मल हो गई। असल मसला यह है कि हमारी जो खिताबत है उसमें जो इर्द गिर्द के मौजूआत हैं वो तो सारे बयान करती है, जो असल मौजू था दीन उसको छोड़ दिया। इसलिए नतीजा ये निकला कि हमने इसी तारीख को दीन समझ लिया, तारीख के वाकयात दीन, जिसको जितने वाकयात ज्यादा मालूम है उतना ज्यादा उसको दीन मालूम है। वही सूरत हाल आयमा के दौर की, आप पहले इमाम से लेकर 11वें इमाम तक देख लें तो जिंदगी के वाकया मुसलसल सामने जो है, खासतौर पर अली अलैहिस्सलाम की इमामत, उनके लिए दलाइल कुरान से दलील, हदीस से दलील, तारीख से दलील, आकल से दलील वगैरह वगैरह सब बयान। जिस दीन का अली अलैहिस्सलाम पहला इमाम था, दीन क्या था, ये कभी हमने जो है मेंबर वालों ने बयान नहीं किया। इमाम हुसैन अलैहिस्सलाम का तस्करा कर्बला के हवाले से, कर्बला में आए, दीन बचाया, ठीक है दीन बचाया, लेकिन वो क्या चीज थी जिसको बचाया, ये तो मालूम हो जी वो ये चीज थी और इमाम हुसैन ने उसको बचाया। यही असल मामला है हमारे पूरे जो है वो मेंबर की कारकर्दगी का, कि हमने जो दीन के सरबराह हैं उनकी तारीफ तो बयान की, खुद दीन कभी नहीं बयान किया। नतीजा ये हुआ कि हमने तारीफ को दीन समझ लिया। अब देखिए जिस किसी के पास भी कोई सवाल है तो तारीफ का सवाल,
اس لیے کہ اس کے سامنے بیان تاریخ ہے. حضرت علی علیہ السلام کے 18 بیٹوں کے نام کیا ہیں؟ 18 بیٹے اگر انسان کو خود ہو نا تو بھی نام یاد نہیں رہتا. میرے ساتھ پڑھتے تھے دوست, اس کے والد کی دو شادیاں تھیں, تو ان کے جو ہے وہ بھائی تھے, بہن کو یہ تھی 16 بھائی تھے, اور 5 کے بعد وہ بھول جاتے تھے چھٹا جو ہے وہ ہے یا وہ ہے. ایک دفعہ ان کا بھائی آیا ملنے, تو میں نے شرارت سے پوچھا کہ یہ کون سا نمبر ہے, تو کہنے لگا ٹھہرو ابھی سوچتا ہوں. تو میرا علی علیہ الصلوۃ والسلام کے 18 بیٹوں سے کوئی تعلق نہیں ہے, میرا تعلق ہے حسن حسین جیسے میرے امام. 18 بیٹوں کے نام نہ قبر میں پوچھے جائیں گے, نہ حشر میں پوچھے جائیں گے, نہ پولیس رات میں پوچھے جائیں گے. 18 بیٹوں کے نام یاد کرنے سے کیا فائدہ ہے؟ اسی طرح سے جو بھی ہمارے پاس آپ کے سوال ہیں وہ سب تاریخ کا ہے, جو بھی پوچھے گا سوال تاریخ کے حوالے سے پوچھے گا. وہ بی بی کون سی ہے کہ جس کا بابا بھی امام ہے, جس کا چاچا بھی امام ہے, جس کا بیٹا بھی امام ہے, جس کا پوتا بھی امام ہے, کوئی بھی ہو اس سے میرا کیا تعلق ہے؟ قبر میں پوچھا جائے گا, کوئی حشر میں پوچھا جائے گا. یہ سوالات اس لیے ہیں کیونکہ ممبر نے مسلسل دین بیان نہیں کیا, تاریخ بیان کی, لوگ سمجھ گئے کہ یہ تاریخ ہی دین ہے. اب جتنا زیادہ معلوم ہوگا دین اتنا زیادہ معلوم ہوگا. مسئلہ اس میں گڑبڑ یہاں پہ ہوا کہ تاریخ ہمیشہ ہوتی ہے ماضی, اور ماضی پہ انسان عمل تو کر نہیں سکتا. نہ میں جا کے حضرت آدم کے دور میں حابیل کو بچا سکتا ہوں, میں حضرت نوح کا ساتھ دے سکتا ہوں, نہ حضرت ابراہیم کا ساتھ دے سکتا ہوں, نہ رسول اکرم کا ساتھ بدر میں دے سکتا ہوں, نہ احد میں دے سکتا ہوں, نہ علی علیہ السلام کا ساتھ دے سکتا ہوں کسی جنگ میں, نہ کربلا میں امام حسین کا ساتھ دے سکتا ہوں. زبان سے کہہ سکتا ہوں کاش ہوتا. یہ ساری تاریخ پہ عمل ہوتا نہیں. ذہنوں میں یہ چیز بھی گئی کہ دین عمل کے لائق ہے ہی نہیں, دین پہ عمل نہیں ہو سکتا. اس لیے کہ دین گزر گیا, تاریخ گزر گئی, اب ہم کیا کریں؟ اس میں ہم کیسے دیندار بنیں گے؟ ہم دیندار ایسے بنیں گے کہ تاریخ بیان کریں, اگر دین کے سربراہوں میں سے کسی کی فضیلت ہے تو خوش ہوں, اور کسی کی اگر جو ہے تکلیف ہے تو غم کریں. یہی تعریف کر دیجیے, اور تو کچھ نہیں. تعریف میں کوئی اچھا کام ہو تو خوش ہوا جا سکتا ہے, کوئی غلط کام ہو تو انسان رنجیدہ ہوتا ہے, اور کیا ہوتا ہے تعریف؟ کچھ نہیں ہو سکتا. اور یہ ہم سارا جو ہے کرتے ہیں, سارے جتنے ہم ممبر کے سامنے بیٹھے ہوئے ہیں, یہ دین سب کے پاس ہے کہ خوش ہونا اور رنجیدہ ہونا, اسی کو ہم نے پورا اپنا دین بنایا. نتیجہ یہ ہوا کہ ہم اصل جو ہے دین سے دور ہو گئے اور اپنی زندگی گزار رہے ہیں. ایک آدمی کل جو ہے مثلاً ہندو تھا, آج کلمہ پڑھ کے مسلم ہو, کیا اس کے کردار میں فرق آیا؟ وہی ہے, بس کلمہ پڑھا. اس کا مطلب ہے کہ دین کا انسان کی زندگی سے کوئی تعلق نہیں, دین کا کوئی تعلق نہیں. اس لیے کہ کلمہ پڑھنے سے پہلے بھی مثلاً وہ کم توڑتا تھا, اب بھی کم توڑتا. پہلے بھی جو ہے وہ ملاوٹ کرتا تھا, اب بھی ملاوٹ کرتا ہے. کلمہ پڑھنے سے کیا فرق ہے؟ اس کا مطلب یہ ہے کہ ہم نے گڑبڑ کی ہے. اب زیادہ لمبا نہیں کرنا چاہتا میں, اب سوال یہ ہے کہ دین کیا ہے؟ کس چیز کا نام ہے. میں اب حدیث کی طرف آیات کی طرف نہیں جاتا, آسانی سے آپ کی خدمت میں عرض کرتا ہوں. دین کی تمام تعلیمات جمع کرنے کا تو تین حصوں میں تقسیم ہوتی ہے. جو کچھ دین سکھاتا ہے سارا جمع کرنے کا تین حصے. سب سے پہلے دین کچھ عقیدے دیتا ہے کہ تمہاری سوچ جو ہے وہ اس طرح کی ہونی چاہیے اس کائنات میں کہ تمہارا خالق ہے, اس نے تمہیں خلق کیا ہے, وہی اس جہان کو چلا رہا ہے اور اس دنیا میں تمہیں اللہ تبارک و تعالیٰ نے تھوڑے عرصے کے لیے بھیجا ہے اور یہاں پہ بھیج کے پھر ہدایت بھی بھیجی ہے نبی اور امام کے ذریعے سے. یہ دوسرا عقیدہ ہے. اور پھر جو ہے واپس تمہیں جو ہے قیامت میں اللہ تبارک و تعالیٰ کے پاس جانا ہے. تو اگر یہ عمل کرو گے جو آگے انشاءاللہ عرض کرتا ہوں تو آگے تمہاری جو اصل زندگی ہے ہمیشہ وہ صحیح گزرے گی. اگر نافرمانی کرو گے وہاں پہ سزا کھاؤ گے. یہ بنیادی عقائد پانچ توحید عدل نبوت امام کا ہے. یہ عقائد ہیں جو دین سکھاتا ہے. یہاں سے دین شروع ہوتا ہے. دین حضرت آدم سے شروع نہیں ہوتا, دین حضرت توحید سے شروع ہوتا ہے. توحید عدل نبوت امامت قیامت یہ عقائد. اب ان عقائد پہ جو ہے کچھ احکامات زندگی کے آتے ہیں. زندگی میں کوئی بھی عمل ہو انسان کا, انسان کے سامنے کام ہو کرنے کا چھوڑنے کا کروں نہ کروں, تین اس میں پانچ پانچ دیتا. یا تو کہے گا جی یہ کام واجب ہے تمہارے اوپر لازمن کرو. مثلاً سچ بولنے کا موقع ہے سچ بولو, یہ فرض ہے. ہو سکتا ہے کوئی ایسا کام ہو کہ دین کہے کہ نہیں یہ حرام ہے نہ کرو. مثلاً جھوٹ بول کے جو ہے میں 2 روپے کا فائدہ حاصل کر سکتا ہوں, لیکن دین کہتا ہے نہ بولو, جھوٹ نہ بولو حرام ہے نقصان دہ ہے. تو کچھ واجبات ہیں کچھ حرام ہیں. کچھ چیزیں دین کہتا ہے کہ پسندیدہ ہیں اچھی ہیں لیکن لازمی نہیں. مثلاً دن میں انسان رہتا ہے باوضو رہے تو اچھا پاکیزہ رہے گا, لیکن اگر نہیں کرتا تو کوئی نقصان نہیں. اس کو کہتے ہیں مستحب, پسندیدہ ہے اچھا ہے لیکن اگر چھوڑ دو گے تو کوئی نقصان نہیں. کچھ ایسے کام ہیں کہ چھوڑ دو گے تو اچھا ہے, کرو گے تو کوئی نقصان نہیں ہے. مثلاً پیٹ بھرا ہوا ہے پھر بھی کھا رہے ہیں, بھرے پیٹ میں کھانا مکروہ ہے پسندیدہ نہیں, لیکن اگر کرو گے تو کوئی گناہ نہیں. پانچویں چیز برابر ہے, کرو نہ کرو ایک ہی. مگر ابھی بیٹھے ہوئے ہیں پیاس نہیں لگی, پانی پیئے تو بھی مرضی, نہ پیئے تو بھی مرضی. اس کو کہتے مباح. کوئی زندگی میں ایسا کام سامنے نہیں آتا انسان کے لیکن دین ان پانچ احکام میں سے کوئی نہ کوئی حکم ضرور دیتا ہے. یا کہے گا فرض ہے, یا کہے گا حرام ہے, یا کہے گا مستحب ہے, یا کہے گا مکروہ ہے, یا کہے گا مباح. اب یہ عمل کے میدان میں اب انسان آ رہا ہے. یہ دین کا دوسرا حصہ ہے, اس کو ہم احکام کہتے ہیں. احکام یعنی حکم دیا گیا ہے کہ یہ عمل انجام دو, اس عمل کو چھوڑ دو, یہ عمل پسندیدہ ہے یہ پسندیدہ نہیں ہے, یہ عمل برابر ہے کرو نہ کرو. اس کے بعد جو مرحلہ آتا ہے تیسرا, ایک عقیدہ ہوا ایک احکام ہوا, تیسرا مرحلہ انسان کی عادتوں کا ہوتا ہے. عمل کے بعد انسان کے پاس عادت آتی ہے. آپ دیکھیں کوئی بھی کام ہو پہلے انسان سوچتا ہے کروں یا نہ کروں, فائدہ نظر آئے گا تو کرے گا. اس کا مطلب یہ کہ عمل نکلتا ہے سوچ سے, جیسی سوچ ویسا عمل. سوچ اگر اچھی ہے تو عمل بھی اچھا ہوگا, سوچ بری ہے عمل بھی برا ہوگا. یہ نہیں ہو سکتا کہ میں سوچتا تو اچھا ہوں لیکن عمل برا ہو جاتا ہے, یہ نہیں ہو سکتا. یہ صحیح
جیسی زمین ویسی فصل. اگر زمین اچھی ہے تو فصل بھی اچھی ہوگی. یہ کیسے ہے کہ زمین تو اچھی ہو اور فصل بری نکلے؟ یہ نہیں ہو سکتا. بہرحال سوچ سے عمل, اور عمل جب انسان بار بار دہراتا ہے تو وہ انسان کی عادت بنتا ہے. اس عادت کے حوالے سے دین نے جو رہنمائی دی ہے اس کو ہم کہتے ہیں اخلاق. اخلاق, اخلاق عادتوں کے حوالے سے. جھوٹ کی عادت ہونی چاہیے یا سچ کی؟ اس کا تعلق اخلاق سے. انسان کے اندر کسی کو آسانی فراہم کر کے اور مزہ لینا اس کی عادت ہونی چاہیے یا کسی کو تنگ کر کے مزہ لینا؟ اس کا تعلق اخلاق سے. میں خدا کے بارگاہ میں جب کھڑا ہوتا ہوں نماز کے لیے تو دکھانے کے لیے کھڑا ہوتا ہوں یا خدا کو راضی کرنے کے لیے؟ اس کا تعلق اخلاق سے. یہ تیسرا مرحلہ ہے. دین کی ٹوٹل تعلیمات یہ ہیں, عقائد, احکام, اخلاق, بس بس. باقی تعریف ہے, اگر معلوم ہو گیا فبیہ اچھا ہے, نہیں معلوم ہوا تو کوئی فرق نہیں پڑتا. لیکن یہ چیزیں انسان کو آنی چاہیے. عقائد انسان کو آنے چاہیے اور اس کے لیے دلیل آنا چاہیے. احکام انسان کو آنے چاہیے تاکہ زندگی میں عمل جو ہے اس کے مطابق ہو. انسان کی عادتیں اسلامی اخلاق کے مطابق ہونا چاہیے. یہ اگر ہوگا تو یہ مسلمان ہے, یہ مومن ہے, یہ شیعہ ہے, یہ بولا, یہ جو بھی آپ اس کو کہہ لیں. اگر اس میں یہ چیزیں نہیں ہیں اور تاریخ کا حافظ ہے, پی ایچ ڈی کیا ہوا ہے تاریخ میں, تاریخ کے پی ایچ ڈی سے کوئی مومن نہیں بنتا, کوئی مسلمان نہیں بنتا. اس لیے کہ بہت سارے عیسائی ہیں کہ جنہوں نے اسلام کی پوری تاریخ لکھی ہے, اسلام کی پوری تاریخ لکھی ہے عیسائی. ایک ہندو ہے, اس نے رسول اکرم صلی اللہ علیہ وآلہ وسلم ان کی سیرت پر 9 جلدوں میں کتاب لکھی. 9 جلدوں میں رسول اکرم کی پوری تاریخ اور سیرت لکھی ہے ہندو. اس لیے کہ تاریخ سے انسان نہ مسلمان ہوتا ہے نہ ہندو ہوتا ہے. عقیدہ, عمل اور عادت یہ بتائے گا یہ مسلمان ہے یا غیر مسلمان.